नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2082 साल मंगसिर 29 गते सोमबार, पौष कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 15 डिसेम्बर सन् 2025, नेपाल सम्बत 1146, आज थिङलागा 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। फोहोरबाट भरतपुर अस्पताललाई वर्षमा 20 लाख आमदानी शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। उपचारका लागि भरतपुरको सरकारी अस्पताल पुग्नुभएकी माडी नगरपालिका 2 नयाँ पर्साकी टीका कुमारी महतो अस्पताल परिसरको चौतारीमा बस्नु भएको थियो। 8 वर्ष अघि यही अस्पताल आउँदा निकै फोहोर देख्नु भएकी उहाँले यो पटक सफा सुग्घर भेट्नुभयो। फोहोर देखिएन, पहिला भन्दा राम्रो रहेछ उहाँले भन्नुभयो। भरतपुर महानगरपालिका 11 ज्ञानज्योति टोलकी यज्ञ कुमारी मगर पनि त्यहाँ भेटिनुभयो। 2 वर्ष अघि देखेको भन्दा अहिले अस्पतालमा फोहोर निकै कम भएको उहाँले सुनाउनुभयो। निकै व्यस्त भरतपुर अस्पतालमा दिनमा 3000 बिरामी पुग्ने गरेका छन्। बिरामीका कुरुवा र आफन्तको भीड़ लाग्छ, भीड़भाड़मा पनि अस्पताल सफा देखिन्छ। फोहोर मैला व्यवस्थापनले अस्पतालको मुहार नै फेरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर कृष्ण प्रसाद पौडेलले बताउनुभयो। यहाँ उत्पादन हुने फोहोरको व्यवस्थित संकलन हुन्छ। संकलन भएको फोहोर प्रशोधन गरेर बिक्री गर्छौ, महिनाको 1,71,000 रूपियाँ कमाउँछौ उहाँले भन्नुभयो। फोहोर बिक्रीबाट यस वर्ष 20,59,000 रूपियाँ आमदानी हुने उहाँले बताउनुभयो। गत वर्षसम्म महिनाको 40,000 रूपियाँ आमदानी हुने गरेकामा यो वर्ष ह्वात्तै बढ़ेको हो। फोहोर बढ़ेर होइन, फोहोरको व्यवस्थित संकलन र प्रशोधनले गर्दा आमदानीको आकार बढ़ेको हो पौडेलले भन्नुभयो। अस्पताल प्रवेश गरेसँगै फोहोर राख्ने डस्टबिन ठाउँ ठाउँमा राखेको भेटिन्छ। कुन फोहोर कुन भाँडोमा राख्ने त्यही अनुसार को रंग लगाएको डस्टबिन छन्। अस्पतालमा दैनिक 700 किलोसम्म फोहोर उत्पादन हुन्छ, जसमध्ये 150 किलो जति फोहोर जोखिमयुक्त खालको हुन्छ। अस्पतालको फोहोर व्यवस्थापन फोकल पर्सन रहनुभएका डोलराज तिमलसेनाले भन्नुभयो। जोखिमयुक्त फोहोर पनि प्रशोधन र निर्मलीकरण गरेर जोखिम रहित बनाउने गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार प्रशोधनपछि ल्याण्डफिल साइटमा पठाउनुपर्ने फोहोर जम्मा 200 किलो जति मात्रै बस्ने गर्छ। पानीका बोतल, कार्टुन, स्लाइनका बोतलहरू निस्कन्छन्, त्यो बिक्री गरेरै आमदानी लिएका छौं। कुहिने फोहोरबाट बायोग्यास प्लान्ट चलेको छ। प्रशोधन केन्द्रका कर्मचारीले त्यसैमा पकाएर चिया खाजा खाने गर्छन् तिमिल सेनाले भन्नुभयो। प्रशोधन केन्द्रमा 6 कर्मचारी खट्छन्। भरतपुर अस्पतालमा 32 वार्ड छन्। वार्डभित्र फोहोर राख्ने फरक फरक रंगका डस्टबिनहरू छन्। वार्ड छिर्नु अघि नै कुन फोहोर कुन रंगको डस्टबिनमा राख्ने भनेर जानकारी दिने पोस्टरहरू ठाउँ ठाउँमा राखिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। पुराना नेताको चुनाव नलड्ने सो घोषणा शीर्षकको खबर आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सरकारले आगामी फागुन 21 गति प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहौल तातेको छ। नेपाली कांग्रेस, नेकपा, एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नु भएको छ। तर भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनपछि पटक पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले चुनाव नलड्ने घोषणा गर्नुभएको छ। कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसीले चुनाव नलड्ने घोषणा गर्नुभएको छ। जेएनजी आन्दोलनका बेला पाण्डे पर्यटन मन्त्रालय र अधिकारी कृषि मन्त्रालयको जिम्मेवारीमा रहनु भएको थियो। केसी पूर्व मन्त्री भए पनि जेएनजी आन्दोलन हुँदा सांसदको भूमिकामा हुनुहुन्थ्यो। एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी साक्ष र युवराज गेवालीले पार्टी पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेको पार्टी नेता महेश बस्नेतले जानकारी दिनुभयो। उहाँहरूले पार्टीको प्रमुख जिम्मेवारी र आगामी निर्वाचन दुवै नलड्ने उल्लेख गरेको बस्नेतले बताउनुभयो। साक्य 2056 र 2070 भएको संविधान सभा चुनावमा निर्वाचित हुनुभएको थियो। यसअघि 2 पटक मन्त्री भइसक्नुभएकी साक्य गत 2074 सालमा भएको प्रदेशसभा निर्वाचन मा काठमाडौँ निर्वाचन क्षेत्र 8 ख-बाट निर्वाचित हुनुभएको थियो। त्यतिबेला बागमती प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारीमा छोटो समय काम गर्ने अवसर उहाँले लिनुभएको थियो। उपाध्यक्ष गेवाली 2054 सालमा राष्ट्रसभा सदस्य र 2070 सालको निर्वाचनमा समानुपातिक सांसद हुनुका साथै एकपटक मन्त्री हुनुभएको थियो। पुराना नेताको चुनाव नलड्ने सो घोषणाको यो प्रसंगलाई आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा स्थान दिएको छ। रैथाने परिकार स्वास्थ्य सुरक्षाका आधार शीर्षकको खबर आजको नागरिक दैनिकबाट लिँदैछौ। स्याउ र मार्से चामलले मात्रै जुम्लाको पहिचान पूरा हुँदैन। फाफर, कोदो, कागुनो, चिनो, उवा, गहत, सिमीदेखि जड़ीबुटी र तीनबाट बनेका परिकारले पनि जुम्ला चिनिन्छ। यही पहिचानलाई पुनः जोगाउन जुम्लामा कृषि जैविक विविधता तथा रैथाने खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको छ। मेला केवल परिकार चाख्ने थलोमा सीमित छैन। बदलिदो खाद्य प्रणाली, आयातित खाद्यान्नको बढ़दो प्रयोग र लोपन्मुख रैथाने बालीको भविष्यबारे गम्भीर बहस र पैरवी गर्ने पनि यो मेला आयोजना गरिएको हो। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकको अग्रपृष्ठबाटै आकर्षक तलबको झूठो सपना, नेपालीलाई म्यानमार पुर्याएर लगाइन्छ अनलाइन ठगीमा शीर्षकको खबर लिँदैछौ। आईटी क्षेत्रमा आकर्षक तलबसहित रोजगारीको अवसर रहेको भनी प्रलोभन देखाएर पछिल्लो समय सयौं नेपाली युवा युवतीलाई साइबर स्क्यामिङमा लगाउने गरिएको छ। गाउँका सोझा इमान्दार युवा युवतीलाई विदेशमा राम्रो तलब र सेवा सुविधासहित आईटीमा रोजगारीको अवसर दिलाइदिने भन्दै एजेन्ट तथा दलालहरूले लाओस, म्यानमार, कम्बोडिया जस्ता विभिन्न देशमा पुरै साइबर स्क्यामिङमा लगाउने गरेका घटना बढ़दै गरेका छन्। त्यहाँ पुर्याइएका नेपालीलाई कबूल गरिए जस्तो आईटी कम्पनीमा काम नलगाई जबरजस्ती साइबर स्क्यामिङमा जस्तो गैर कानूनी गतिविधिमा संलग्न गराउने गरिएको पाइएको हो। पीड़ितहरूलाई एआई प्रविधि तथा विभिन्न माध्यम प्रयोग गरेर अमेरिका, अस्ट्रेलिया, क्यानाडा जस्ता विकसित मुलुकका नागरिकलाई लक्षित गरी अनलाइन म्यासेज मार्फत पैसा असुल्ने काममा लगाउने गरिएको छ। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। दुईवटा हात्ती कतार पठाइदै शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। चितौन राष्ट्र निकुञ्जका दुईवटा हात्ती आगामी पुष 2 गते कतार पठाउने तयारी गरिएको छ। सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरस्वरमा जन्मी हुर्केका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागि हो। चितौन राष्ट्र निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले हात्ती कतार लैजाने तयारी पूरा भएको जानकारी दिनुभयो। नेपाल सरकारले उपहार स्वरूप कतार सरकारलाई पठाउने भनी निर्णय गरिसकेकाले लैजाने तयारी भएको उहाँले बताउनुभयो। हात्ती लैजाने तयारीका विषयमा राष्ट्र निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सबै तयारी गरेर सौराहामा विदाई कार्यक्रम समेत आयोजना गरेको छ। सूचना अधिकारी थापा मगरले विशेष विदाई कार्यक्रम गरेर हात्तीलाई पठाउने तयारी भएको जानकारी दिनुभयो। कतार जाने हात्तीसँग 1 पशु चिकित्सक र 2 माहुते पनि जानेछन्। कतार पुगेपछि त्यहाँको वातावरणमा सहज घुलमिल गराउन र अन्य कामका लागि 3 कतार पठाउन लागि हो। यो खबर आजको गोर्खापत्र दैनिकबाट लिएका हौं। बयालिस वर्षदेखि धुवाँरहित चुलो बनाउने नरबहादुर शीर्षकको खबर आजको नागरिक दैनिकबाट लिँदैछौ। जुम्लाको मंगसिर महिनाको चिसो चिरेर कार्कीबाडा कामी टोलमा हतोडको ट्राङटुङ ट्राङटुङ आवाज सुनिन्छ। त्यो आवाज 71 वर्षीय नरबहादुर सुनारले काम गर्दा आएको हो, जो विगत 42 वर्षदेखि आधुनिक धुवाँरहित चुलो बनाएर त्यसबाट प्राप्त कमाईले परिवार भविष्य र आफ्नो जीवन धान्दै आउनु भएको छ। उहाँले चलाउने सानो वर्कसप छ आधुनिक हिटलर चुलो वर्कसप। सुनारका हात चल्दै जाँदा धुवाँ पनि हट्दै जान्छ घरभित्र र जीवनमा पनि। उहाँले 2040 एकजना भोटे व्यापारीले ल्याएको आधुनिक चुलो देख्नु भएको थियो। त्यो चुलो हेरेपछि उहाँभित्र कौतूहल जाग्यो, यस्तो चुलो त गाउँमै बन्न सक्ला नि। त्यसपछि उहाँले पनि काम शुरू गर्नुभयो। त्यहाँदेखि शुरू भएको यो यात्रा आज पनि जारी छ, जसले उहाँको पहिचान बनाएको छ। लगत्तै 2052 सालमा इसी मोडले उहाँलाई काठमाडौँसम्म तालिमका लागि लग्यो। त्यसपछि उहाँको कामले नयाँ मोड लियो। बाहिरबाट तयारी चुलो फिट गर्न सजिलो पर्छ, तर स्थानीय चुलो बनाउन धेरै समय चाहिन्छ, उहाँ भन्नुहुन्छ। तर आफैले बनाएको चुलोले सबैभन्दा धेरै सन्तोष दिन्छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ। नागरिक दैनिकबाटै आलु बिउमा आत्मनिर्भर जलजला शीर्षकको खबर लिँदैछौ। जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बिउ आलुमा आत्मनिर्भर बनेको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर काम उत्पादन क्षमता भएको पुरानो बिउ विस्थापित गरी गुणस्तरीय बिउ उत्पादन गरिएको हो। राष्ट्रिय कृषि अनुसन्धान परिषदले सिफारिश गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बिउलाई पीबीएम प्रविधिबाट आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो। उहाँका अनुसार उत्पादन क्षमता कम भएको पुरानो बिउको प्रयोग हुँदा उत्पादन गुणस्तर र रोजगारीको समस्या देखिएपछि 2079 सालमा जलजला गाउँपालिका 6 लामपाटाको बरहाटोलमा खुमल सेतो 1, खुमल उज्जवल, जनकदेव, खुमल रातो र कार्डनल जातको आलुको 53,200 दाना रोपेर पहिलो पुस्ताको बिउ उत्पादन थालिएको थियो। अहिले बिउमा आत्मनिर्भर बनिसकेको छ जलजला सम्बन्धीको यो प्रसंग आजको नागरिक दैनिकबाट लिएका हौं। तपाईं यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास। सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा छोराछोरी लिएर अब कहाँ जाउँ शीर्षकको खबर प्रकाशित छ। 3 छोराछोरी सहित क्रिया कक्षमा बस्नु भएको छ एक्ली महिला। दिनको समयमा सायदै मान्छे आउने जाने गर्छन्। अधिकांश समय एक्लै बसेर श्रीमानको 10 दिनको क्रिया आज सकिँदैछ। यी 10 दिन श्रीमान गुमाएको पीड़ाभन्दा अबोध छोराछोरी कसरी हुर्काउने भनेर सोच्दा सोच्दै बितेका छन्। यो अवस्था हो बैतडीको सुरनया गाउँपालिका 4 कौलाडीकी 29 वर्षीय जानकी महराको। उहाँका श्रीमान नरेश महराको हेमङ्सिर 18 गते मिनी ट्रक दुर्घटनामा मृत्यु भयो। श्रीमान नरेशको कुटाईबाट घरबाट निकालिनु भएकी महरा त्यसअघि सेफ हाउसको शरणमा हुनुहुन्थ्यो। सेफ हाउसमै छोराछोरीसहित बस्दै आउनु भएकी जानकीका श्रीमान नरेशको दुर्घटनामा मृत्यु भएको जानकारी पाएपछि क्रिया गर्न मंगसिर 19 गते घर पुग्नु भएको थियो। श्रीमान नरेशले 20 रोपनी जमीनसहित घर समेत बेचेको थाहा पाएपछि उहाँ घरबार विहीन बन्न पुग्नु भएको थियो। क्रिया समेत छिमेकीकोमा बस्नुभएकी जानकीलाई अब भविष्यको चिन्ताले निकै सताएको छ। छोराछोरी लिएर अब कहाँ जाउँ उहाँको प्रश्न छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। मेस्सीलाई हेर्न विवाह समेत छोडेर आए फ्यान तर निराश भएर फर्किए शीर्षकको खबर आजको राजधानी दैनिकबाट लिँदैछौ। लियोनेल मेस्सीको भारत भ्रमण अन्तर्गत कोलकाता चरण शनिबार अराजकता र हंगामामा परिणत भयो। हजारौं रूपियाँको टिकट किनेका फ्यानले मेस्सीको झलक समेत पाउन सकेनन्। त्यसपछि तीव्र निराशा छाएका फ्यानले आफ्नो टिकटको क्षतिपूर्ति दिन साल लेक स्टेडियमको कार्पेट आफ्नो काँधमा बोकेर घर गए। त्यही भीड़मा एक फ्यान थिए जो मेस्सीलाई हेर्न आफ्नो विवाहबाट निस्केका थिए तर उनी निराश बन्नुभयो। मेस्सी कोलकाताको साल्ट लेक स्टेडियममा आइपुग्ने बित्तिकै अवस्था बिग्रेको थियो। चर्को टिकट मूल्य तिरेका दर्शकका आशा त्यति बेला चकनाचूर भए जब मैदानमा प्रवेश गर्दा मेस्सीलाई राजनीतिक नेता, विशिष्ट व्यक्ति र सुरक्षाकर्मीसहित 100 भन्दा बढ़ी मानिसले घेरेका थिए। फलस्वरूप स्ट्याण्डमा रहेका फ्यानले फुटबलका सुपर स्टार मेस्सीको झल्को समेत पाउन सकेनन्। परिस्थिति नियन्त्रण बाहिर गएको देखेर मेस्सीलाई केही मिनटमै मैदानबाट बाहिर निकालियो। त्यसपछिको क्रोध हिंसामा परिणत भयो। बोतल र कुर्सी फ्याँकिए, ब्यानर च्यातिए र भौतिक सामग्रीमा क्षति पुर्याइयो। यो प्रसंग आजको राजधानी दैनिकमा प्रकाशित छ। अबको गन्तव्य पुनर्निर्माण भूमिबाट उठ्ने निजी क्षेत्रको संकल्प शीर्षकको खबर आजको कारोबार दैनिकबाट लिँदैछौ। भदौ 23 र 24 भएको जेएनजी आन्दोलनपछि गठित अन्तरिम सरकारमा रामेश्वर प्रसाद खनालले अर्थमन्त्रीको रूपमा जिम्मेवारी सम्हालिरहनु भएको छ। उनै खनाल सहभागी भएका सार्वजनिक कार्यक्रममा एउटा भनाई दोहोर्याइरहेको पाइन्छ, त्यो के भने देशभित्र कुनै पनि क्षेत्रमा कसैले लगानी गरेको छ भने त्यो व्यक्तिको मात्र लगानी होइन, बरु त्यो देशको लागि भएको लगानी हो। त्यसमा व्यक्ति वा संस्थाको मात्र स्वामित्व नभई देशकै स्वामित्व रहन्छ। त्यसरी लगानी भएर बनेका संरचनाहरूको सुरक्षा र सहज वातावरण बनाउनु पर्ने जिम्मेवारी सबैको भए पनि सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ। अवश्य पनि सार्वजनिक होस् कि निजी लगानी गरेर तयार भएका संरचनाको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारकै हो, तर पछिल्लो पटक जेएनजी आन्दोलनको मूल मर्म विपरीत 77 जनाको ज्यान गयो। कुल 2429 जना घाइते भए, घाइते मध्ये 17 जना 13 वर्ष मुनिका छन्। यो प्रसंगलाई निजी क्षेत्रले भूमिबाट उठ्ने संकल्प फेरि लिएको सन्दर्भ सामग्रीसहित आजको कारोबार दैनिकले प्रकाशन गरेको छ। जहाँ बोक्रा र बियाँ खल्तीमा हाल्नुपर्छ, सामदेवको सुन्तला बगान शीर्षकको खबर आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। परेबाट देख्न सकिने इलाम नगरपालिका 5 का किसान सामदेव चापागाईको सुन्तला बगान यति बेला घुमौ घुमौ लाग्छ। सुधारिएको कृषि प्रणालीभित्र व्यावसायिक सुन्तला खेती हेर्न, बुझ्न र अध्ययन गर्न दैनिक चापागाईको बगानमा पुग्ने निकै हुन्छन्। करिब 450 सुन्तलाको बोट रहेको यो बगानमा यस वर्ष सुन्तला पनि निकै राम्रो फलेको छ। एक बोटमा करिब 8 मन सुन्तला होला। यस वर्ष दाना राम्रा र ठूला छन् चापागाईले भन्नुभयो, तर यहाँ ठूला व्यापारी छैनन्, व्यापारी खोज्न आफै जानुपर्छ। यो प्रसंगलाई आजको गोर्खापत्र दैनिकले प्रकाशन गरेको छ। अखबार कार्यक्रम आजलाई यति नै। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।